यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संवैधानिक निकायको रिक्त पदमा नियुक्तिको सिफारिश गर्न आज साँझ संवैधानिक परिषदको बैठक बस्दै बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि सरकारद्वारा 50 करोड़ रूपियाँ निकासा र युक्रेनको राजधानी किएवमा भएको रूसी आक्रमणमा परि 30 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा साँझ 5 बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिश सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदाङबेले जानकारी दिनुभयो। हाल निर्वाचन आयोगमा अध्यक्ष सहित 2 राष्ट्रिय मानवाधिकार आयोगको सदस्य 1 र मुस्लिम आयोगको अध्यक्ष 2 पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोगको अध्यक्ष सहित 2 पद रिक्त छ भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद रिक्त छ। थारू आयोगमा अध्यक्ष सहित 2 र मधेसी आयोगमा पनि अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष सहित 3 र महिला आयोगमा 1 सदस्य पद खाली छ। ती पदहरूमा संवैधानिक परिषदले नाम छनौट गरी संसदीय सुनवाईको लागि सिफारिश गर्ने संवैधानिक प्रावधान छ। प्राविधिक समस्याको कारण केही बेर बसेर स्थगित भएको राष्ट्रिय सभाको बैठक पुनः शुरू भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले आर्थिक विधेयक 2083, सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण विवरण दोस्रो संशोधन विधेयक 2083 लगायतका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभामा टेबल गर्नुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षक मध्ये गृह, रक्षा, परराष्ट्र, अर्थ, पूर्वाधार विकास लगायतका मंत्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढ़िरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालय जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारीले जानकारी दिनुभयो।
बुधाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भई ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी त्यो कार्यान्वयनको चरणमा चाहिँ गएको अवस्था छ।
सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढ़ाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मरमत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी,
ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना, सहकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकायले स्पष्ट समय सीमाको कि कार्यान्वयनमा लैजाने भन्ने विषयमा एचआइडिसिएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कार्यान्वयन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारी।
जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयनमा भएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड़ दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
रिपोर्टपछि बाँकी समाचार। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम अन्तर गरेको पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति विवरणको लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यको साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे प्लाञ्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको आज आयोजित 31 दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणको लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयबाट हालसम्म विविध विधामा 51,000 भन्दा बढ़ी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरूले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजको लागि देखेको सपना पूरा गर्नुपर्ने बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नको लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्कीले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक पैठारीकर्ता थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनको लागि स्वनिर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। काठमाडौँ महानगरपालिकाले बन्चरे डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन शुरू गरेको छ। काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख सरिता राईले बन्चरे डाँडा फोहोर व्यवस्थापनको आयु बढ़ाउन स्रोतमै फोहोर वर्गीकरण र व्यवस्थापनको शुरूआत गरेको बताउनुभयो। महानगरपालिकाले वड़ा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 25, 26 र 27 स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन बढ़ाएको हो। प्रमुख राईका अनुसार स्रोतमै फोहोर व्यवस्थापनपछि हाल महानगरबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्चरे डाँडामा लगिँदै गरिएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाइने गरेको थियो। सरकारले चितवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डाक्टर योगेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा बेहेताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार युक्रेनको राजधानी किएवमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको संख्या कम्तीमा 30 जना पुगेको छ युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताउनु भएको छ यसैबीच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रिएट एयर डिफेन्स मिसाइल निर्माण गर्ने इजाजत पत्रको लागि दबाव दिनु भएको छ संयुक्त राष्ट्र संघका प्रमुख महासचिव एन्टोनियो गुटरेसले विनाशकारी रूसी आक्रमणको निन्दा गर्दै युद्ध विरामको आह्वान गर्नु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई एकतर्फी र हास्यास्पद भएको टिप्पणी गर्दै यसलाई यथावत कायम राख्न नसकिने बताउनु भएको छ टर्कीको राजधानी अंकरामा जुलाई 7-8 हुने नाटो शिखर सम्मेलन अघि उहाँको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ़दो मतभेदको रूपमा हेरिएको छ ट्रम्पले आफ्नो ट्रुथ सोशल सामाजिक सञ्जाल मार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दावी गर्नु भएको छ उहाँले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रको तुलनामा अत्याधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्च सम्बन्धी तथ्याङ्क समेत सार्वजनिक गर्नुभएको थियो अब खेलकुद पोर्चुगल स्पेन र स्विजरल्याण्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन् अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै स्पेन क्रोएसियालाई 2-1 गोलले हराउँदै पोर्चुगल र अल्जेरियालाई 2-0 गोल अन्तरले हराउँदै स्विजरल्याण्डले अन्तिम 16 स्थान सुरक्षित गरेका हुन् अब मौसम देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार देशका हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ तराईका केही स्थानमा पनि मेघगर्जन र चट्यान सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ संवैधानिक निकायको रिक्त पदमा नियुक्तिको सिफारिश गर्न आज साँझ संवैधानिक परिषदको बैठक बस्दै बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि सरकारद्वारा 50 करोड़ रूपियाँ निकासा र युक्रेनको राजधानी किएवमा भएको रूसी आक्रमणमा परि 30 जनाको मृत्यु रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ हवस् त नमस्कार